चलिए पारे की शुरू की आयतों की तिलावत सुनते हैं और आप लोग इसको जज्ब कीजिएगा कि इसमें हमारे लिए पैगाम क्या है।
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وإذا سمعوا ما أنزل إلى الرسول ترى أعينهم تفيض من الدمع مما عرفوا من الحق يقولون ربنا آمنا فاكتبنا مع الشاهدين وما لنا لا نؤمن بالله وما جاءنا من الحق ونطمع أن يدخلنا ربنا مع القوم الصالحين فأثابهم الله بما قالوا جنات تجري من تحتها الأنهار خالدين فيها وذلك جزاء المحسنين.
جزاك الله خير. أعوذ بالله من الشيطان الرجيم. چلیے اب تھوڑی سی تفصیل سے ہم دیکھتے ہیں کہ اس بارے میں سچ کی کیا باتیں ہیں. ابھی ہم نے تلاوت سنی سورۃ مائدہ کی آیات کی، وَإِذَا سَمِعُوا مَا أُنزِلَ إِلَى الرَّسُولِ، اور جب وہ سنتے ہیں اس چیز کو جو نازل کیا گیا رسول کی طرف، تو تم دیکھتے ہو کہ ان کی آنکھوں سے آنسو جاری ہو جاتے ہیں. جن لوگوں نے قرآن پاک کو تفسیر سے پڑھا ہے یا کم از کم دور قرآن میں ہی سے ہی، آپ نے ان آیات کی شان نزول کے بارے میں ضرور سنا ہوگا کہ نبی صلی اللہ علیہ وسلم نے حبشہ کے بادشاہ نجاشی کو ایک خط لکھا تھا، اور نجاشی اس وقت کا ایک عیسائی بادشاہ تھا، حق کو پہچانتا تھا گو کہ ابھی وہ نبی صلی اللہ علیہ وسلم سے نہیں ملا تھا، اور ہر وہ اہل کتاب والا شخص جس کے دل میں تعصب نہیں تھا وہ نبی صلی اللہ علیہ وسلم کا انتظار کر رہے تھے. قصہ مختصر نہ صرف یہ ہے کہ نجاشی نے قرآن کو سنا اور سورۃ مریم کی آیتوں کی تلاوت اس کے سامنے رکھی گئی کہ اس کی آنکھوں سے آنسو نکل آئے، اور اس نے زمین سے ایک تنکا اٹھا کر کہا کہ وہ چیز جو حضرت عیسیٰ علیہ السلام دے کر بھیجے گئے تھے اس میں اور اس کلام میں ایک تنکے کے برابر بھی فرق نہیں ہے. اس کے بعد اس نے تقریباً 70 لوگوں کا ایک گروپ بنا کر مدینہ بھیجا تاکہ خود یہ لوگ جا کر نبی صلی اللہ علیہ وسلم سے ملیں اور ان کی بات سن سکے. یہ جو آیات ہے نا، وَإِذَا سَمِعُوا مَا أُنزِلَ إِلَى الرَّسُولِ، یہ اس لشکر کے لوگوں، یعنی وہ ایک قافلہ کہہ لیجئے، ٹروپ تھا، جو بھی تھا، ان کے دل کی کیفیت جو قرآن کو سن کر ہوئی تھی اس کا اظہار ہے. کیا پتہ چلا؟ پہلی بات اس سے یہ پتہ چلتی ہے کہ سچ کو پہچاننے والے کی آنکھوں سے آنسو بہ نکلتے ہیں. زندگی میں آپ نے اگر اس قرآن کو ایک بار سمجھ لیا اور ایسا سمجھا کہ جب بھی قرآن پڑھیں آپ کو سمجھ آ جائے، तो आपकी आंखें आंसुओं से छलकेंगी। कुरान सुनकर ना रोना दिल की सख्ती की अलामत है। हम सब अपने आप से पूछ सकते हैं, क्या कभी मैं भी कुरान सुनकर रोई? पारे के आगाज़ पे जो आयात हैं ये ख़ास वाक़े से मुतल्लिक हैं, लेकिन इस आयत में एक बहुत बड़े सच की बात है, और वो क्या है? जिस इंसान का दिल अल्लाह से जुड़ गया, वो इंसान जिसके दिल में अल्लाह की सच्ची मोहब्बत आ गई, वो इंसान जिसने अल्लाह की बात को कबूल करके अपनी ज़िंदगी का हिस्सा बना लिया, इसकी आंखें कुरान पाक सुनकर बरसने लगती हैं। सवाल कीजिए खुद से कि आंखों से आंसू कब निकलते हैं? जवाब बड़ा आसान है कि जब बात दिल को लगती है। चाहे वो बात किसी के ताने की हो, किसी का ताना सुना दिल दुखा, आंखें छलक पड़ेंगी। बात तारीफ की हो, किसी ने अनएक्सपेक्टेडली आपकी तारीफ कर दी, उस खुशी में आपकी आंखें छलक पड़ती हैं, तो फिर ये जुमला नोट कर लीजिए, मान लीजिए कि जज्बात के बग़ैर आंसू नहीं निकलते। इमोशंस के साथ आंसू हैं, कभी खुशी के आंसू, कभी गम के आंसू। वो लोग जो कुरान पढ़कर रोते हैं, वो असल में इस बात का अमली तौर पे सबूत देते हैं कि उनका कुरान से एक जज्बाती ताल्लुक है, इमोशनल अटैचमेंट। और इस बात का भी सबूत है कि इनको अपने रब की बात समझ आ रही है। और हकीकत यह कि ये हक कितना खूबसूरत है कि जब इसकी सच्चाई, इसकी मार्फत दिल में जाती है तो आंखें खुद बखुद बरसने लगती हैं। लेकिन याद रखिए, ये आंसू उनकी आंखों से नहीं निकलते जो हर वक्त अपने ही गमों पर रोते रहें, अपनी ज़ात से ऊपर उठ ही नहीं सके, अपनी बीमारियाँ, अपने दुख इनको रुलाएं, औलाद की फ़िक्र इनको रुलाए, औलाद के मुस्तकबिल की फ़िक्र इनको रुला दे, और ना रुलाए तो सिर्फ़ अल्लाह का कलाम ना रुलाए। फिल्में देखकर ये रोएं, ड्रामे देखकर ये रोएं, सैड सॉन्ग्स गा के सुन के ये रोएं, लेकिन नहीं रोएं तो कुरान सुन के ना रोएं। अपना मुहासबा कीजिए, कब वो आखिरी मौका था जब मैं अल्लाह के कलाम को सुन के रोई पड़ी? कब तन्हाई में मैं अल्लाह को याद करके रोई? क्या मैं कुरान इस तरह पढ़ती हूँ कि मुझे लगे कि मुझे ये समझ आ रहा है? और एक जुमला नोट कर लें, जो कुरान को अपना लेगा उसको कुरान से अपनाइत हो जाएगी, उसको इसके साथ एक ताल्लुक महसूस होगा, उसको अपना लगेगा, बेगानगियत ख़त्म हो जाएगी। कभी आपने इसको एक्सपीरियंस किया हो? चूँकि मेरी ज़िंदगी में ट्रैवल बहुत है तो मिसालें भी ट्रैवल की हैं। 10 साल से बेटी बाहर थी, और ये सारे इसबाब भी नहीं थे जो आज हैं कि आप वीडियो चैट कर लें और आप फेस टाइम खोल लें और आप स्काइप और व्हाट्सएप कॉल सारा दिन ही देखते सुनते रहे। पहले तो आपको होता है कि कॉल भी करते थे तो घड़ी पे नज़र होती थी, 3 मिनट की कॉल में से शोर मचा मचू के एक आधा मिनट ही हाथ में आता था। लॉन्ग डिस्टेंस कॉल है, बड़ी दूर से आई है, याद है किसी को वो वक्त? और कई साथी हमारे ऐसे हैं, वो सुनाते हैं, कहते हैं जब हम नॉर्वे में नए नए आए थे तो जहाँ से आए थे गांव से, वहाँ फ़ोन भी नहीं थे। पहले माँ बाप को कहीं जेहलम या गुजरात या किसी बड़े शहर आके किसी पीसीओ पे बैठना पड़ता था, फिर कॉल होती थी, और वो भी 3 मिनट की कॉल। सोचिए ज़रा कि एक बच्ची जो 10 साल से माँ से जुदा थी, फिर बिलाखिर अल्लाह ने मुलाकात करवाई एयरपोर्ट पे बिछड़ी हुई बेटी को देखकर, या 10 साल से जिस माँ को नहीं देखा उसको देखकर क्या कैफियत होती। मेरी नज़र में तो एयरपोर्ट बड़ी इमोशनल प्लेस है, कितनों को रुलाते हैं, और हम आते जाते देखते हैं, कोई जा रहा है तो वो उसको गले लग लग के रो रहे हैं, और कोई किसी को मिल रहे हैं तो उसको गले लग के रो रहे हैं। बस एक जुमला लिख लें, हक जिसकी आज बातें कर रहे हैं, सच, बंदे मोमिन का बिछड़ा हुआ दोस्त होता है जिससे मुलाकात कुरान पढ़ के होती है। तो 7 सच तो आपको लिखाए हैं ना, 8वां नोट कर लें। अब इससे आगे गिनते जाइए पारे के अंत तक कितने जमा होंगे। ये कुरान दुनिया का सबसे बड़ा सच है। बल हुआ कलामुल्लाह, 30वें पारे में आप पढ़ेंगे। اگر آپ کو اپنے اس قرآن سے محبت نہیں ہے نا, کتنی جتنی اپنے آپ سے ہے, جتنی اپنے بچوں سے ہے, جتنی اپنے ماں باپ سے ہے, جتنی اپنے شوہر سے ہے, جتنے اپنے بھائی بہنوں سے ہے, اور جتنی پھر باقی دنیا کی محبتیں, اگر اس قرآن سے آپ کو یہ اٹیچمنٹ نہیں ہے, یہ کلوزنس نہیں ہے, تو معذرت کے ساتھ آپ اس قرآن کے لیے اجنبی ہیں, قرآن آپ کے لیے اجنبی ہے. وہ کہتے ہیں نا کہ زبانیں دوست ترکی, میرے دوست کی زبان ترکی ہے اور مجھے ترکی آتی نہیں ہے. آج ہمارا اس قرآن کے ساتھ یہ حال ہے. قرآن ہے عربی میں, سورۃ فاتحہ پڑھتے ہیں, اس قرآن کی کوئی سورت پڑھتے ہیں, کتنی کو سمجھ آئی. یعنی ابھی میں فون کال بند کروں 15-20 منٹ کی, آپ مجھ سے پوچھیں کس سے بات ہو رہی تھی, پتہ نہیں, کیا بات ہوئی, پتہ نہیں, کیا کہا انہوں نے, پتہ نہیں, آپ نے کیا کرنا ہے اس کو پتہ نہیں, تو میرے دماغ پہ, ذہنی توازن پہ شک نہیں کریں گے لوگ؟ بھئی آپ فون کے ساتھ کھیل رہی تھیں, ہمیں خود دیکھ رہے تھے, آپ بول رہی تھیں, آپ کے ہاں ہوں کر رہی تھی, مجھے سمجھ تو کوئی نہیں آئی بات ہے. آج ہمارا اس قرآن کے ساتھ یہ حال ہے. آج قرآن پڑھنے والوں کو نہیں پتہ وہ کیا پڑھ رہے ہیں, معذرت کے ساتھ, اور قرآن پڑھانے والے, اپنے اوپر لے رہی ہوں, میرے ہاتھوں کو دیکھیں, آج قرآن پڑھانے والوں کو نہیں پتہ وہ لوگوں کو دولت کیا دے رہے ہیں. میں تو کہتی ہوں اس قرآن کی اگر قیمت کوئی مجھ سے کروائے, مجھے کہ اس قرآن کی ویلیو لگاؤ, تو میرا نہیں خیال آپ میں سے کوئی ایک بھی افورڈ کر سکے. آپ سب غریب لوگ ہیں, میرے سمیت, میرے اور آپ میں سے کوئی اس قرآن کا حق دے نہیں سکتا. یہ تو جگہیں, کرسیاں, میز, اے سی, بجلی, پانی, یہ تو دنیا کی چیزیں ہیں نا, یہ تو مجبوری ہیں. یہ قرآن جس وقت آپ کو مجھے مل رہا ہے, اس کی قیمت کوئی دے سکتا ہے آپ میں سے؟ ہدایت کی بھی کوئی قیمت ہوتی ہے؟ دیکھیے, ایک بچہ ڈوب رہا ہے دریا میں, سمندر کی موجوں کے شکار ہو رہا ہے, اور کوئی فوراً بھاگ کے جاتا ہے اور اس بچے کو پکڑ کے لاتا ہے اور ماں کو دیتا ہے. ساری زندگی ماں اس بندے کا حق ادا کر سکتی ہے؟ جس کے ڈوبتے بچے کو کوئی بچپن میں کسی نے پکڑ لیا, وہ کہے گی یہ میرا محسن ہے, بولو مانگو کیا مانگتے ہو. تو یہ ایک بچہ آپ کا لا کے کوئی دے دے, تو یہ قرآن تو آپ کا سیویئر ہے, یہ قرآن آب حیات ہے. یہ سارے ٹاپک ہیں ہمارے لیکچرز کے, مجھے یاد آ رہے ہیں وہ لفظ. یہ قرآن آپ کا میرا سیویئر ہے, اس نے بجانا ہے آپ کو مجھے. شرط ایک ہے کہ اس کے ساتھ اپنائیت ہو جائے, اس کے ساتھ آپ کو ایسا پیار ہو جیسے بچے کا سوچے تو دل محبت سے بھر جاتا ہے نا. ایسے قرآن میرا, مائی قرآن, مائی بیبی. ابھی براؤنیز کی مثال دی تھی, براؤنیز, چاکلیٹ, آئس کریم, حلیم, کڑی, جو بھی فیوریٹ چیز ہے آپ کی, اس کو سوچ کے جو کھچ پڑتی ہے نا, وہ قرآن سے پڑھے. یہ صرف ثواب کی کتاب نہیں ہے معذرت, یہ صرف حصول ثواب اور ایصال ثواب کی کتاب نہیں ہے, یہ فیصلوں کی کتاب ہے. یہ عزت دیتی ہے دنیا میں, اس کتاب نے پاکستان والوں کو عزت دینی ہے. میں آج بھی لکھتی ہوں, 10 سال بعد بھی اگر میری تحریر کہیں رہ جائے گی آپ کھول کے دیکھ لیجئے گا, اور اگر 10 سال پہلے کہیں لکھا تھا تو وہ بھی کہیں پڑھا ہوگا. پچھلے 20 سال سے یہ جملے بول بول کے مجھے حفظ ہو گئے ہیں. جو مرضی تجربے کر لیں مسلمان آج کا, پچھلے پارے کو یاد کر لیں, جہالت نہیں دور ہو سکتی جب تک یہ قرآن نہ آئے گا. آپ کی میری زندگی کے پرسیپشن چینج ہی نہیں ہو سکتے. آج ہم ایک ناکام انسان دکھاتے ہیں اس کو جس کا گیٹ اپ حال ہو لیا قرآن سے مطابق, اسلام والا, اسلامک اٹائر. ہم کہتے ہیں بھائی بیچارے مولوی صاحب آئے ہیں, وہ بیچاری خالہ جی قرآن پڑھاتی, کیوں بیچاری ہیں, بہت چارہ ہے ان کے پاس, آپ گھر بیٹھے ہیں. آج دین کے ساتھ غریبی, غربت, مسکینی, ٹوٹی کرسیاں, فٹیچر, فرنیچر. آج دین کی جگہوں کو جا کر دیکھیے کہ دین کی جگہیں کیا بولتی ہیں, وہاں کی صفائی, وہاں کی ستھرائی, وہاں کی مینٹیننس, وہاں کیا ابھرتا ہے. اور کوئی ہمارے ماشاءاللہ کیسل نما گھروں کو تو کوئی دیکھے, ہمارے محلات, اللہ مبارک کرے, اللہ نصیب کرے. صرف اپنے گھر جتنی محبت ہمیں قرآن کی جگہ سے ہو جائے نا, تو ہم تو 24 گھنٹے اس کو ہی سنوارتے رہیں. کبھی آپ نے ماں کا پہلا بچہ دیکھا ہے؟ سارا دن اس کا ہی منہ دھوتی رہتی ہے, غریب کا پکڑ کے اس کو ایسے چوزا بنا دیتی ہیں, اتنا دیکھتی ہیں بچوں کو. پہلا ہوتا ہے نا, لاڈلا ہوتا ہے, ہائے اس کو یہ نہ ہو جائے, وہ نہ ہو جائے, یہ نہ ہو جائے, وہ نہ ہو جائے, وہ اسی کے ساتھ ہی بیچاری کی لگی رہتی ہیں. جس کو قرآن مل گیا उसको कुरान से इससे ज़्यादा अपनाइयत होगी। और फिर इसका पता कैसे लगेगा? जब पढ़ेंगे रोएंगे, जैसे प्यारों को मिलकर रोते हैं ऐसी खुशी से, माँ के गले लगे आंसू निकल ही जाते हैं। माँ बेटी जुदा होती खिंच पड़ती है, बहन भाई के साथ जुड़ती है उसको एकदम तकलीफ होती है। ये खून के रिश्ते हैं, इसको कोई नहीं बदल सकता। जब तक मेरा आपका इस कुरान से खूनी रिश्ता, ईमानी रिश्ता, इल्मी रिश्ता और प्यार मोहब्बत का रिश्ता नहीं होता, ये कुरान बस एक किताब है। और अफसोस है कि आज हमारे लिए ये ऐसे ही है, जहाँ चार लोग कुरान पढ़े हम कहते हैं कोई फोत हो गया, ये क्यों पढ़ रहे हैं, फतेह खानी हो रही है, ये कोई सूरह बकरा तो नहीं पढ़े राहदारी के लिए, कोई बुरा ख्वाब तो नहीं आ गया, ये अपने सहेलियों को क्यों बुलाया सूरह यासीन पढ़ने के लिए, सच बताएं। किसी के मियाँ की जॉब चली जाए कहते हैं आयत करीमा पढ़ो बैठकर, किसी की रूह को पकड़ के बख्शवाना है, खाना खिलाना है, इधर उधर से लोगों को बुलाएंगे, चलो सारे कुरान पढ़ो बाद में हम चने वाले चावल खिलाएंगे आपको, ये रोने के मुकाम है। आप कभी अलामा इकबाल के मरसिए पढ़े? मैंने भी एक दो दिन पहले भी मुझे कुछ बातें मिली, बहुत ही खूबसूरत थी, यानी कि अगर इस कुरान को ज़ुबान मिल जाए ना, क़यामत का दिन होगा और हम कटहरों में खड़े होंगे और हम पे फर्दे जुर्म जारी हो रही होगी इस किताब की तरफ से, हमने इस किताब का हक नहीं दिया। बिलीव मी, मैं कोई जज्बाती बात नहीं कर रही, ना मुझे कोई सियासी नारे लगाने हैं, ना मुझे आपसे कोई वोट लेने हैं। आप मुझे नींद में भी पूछेंगे तो मैं यही कहूँगी कि इस उम्मत को आज इस किताब की तालीम वैसे दो जैसे देने का हक है। और याद रखिए एक बात, सच की बातें कर रहे हैं ना, हक है आज हमारा टॉपिक सच, तो सच में कशिश होती है, अट्रैक्शन। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को जो सबसे पहले लक़ब मिला था ना मदीना में, वो सादिक और अमीन का मिला था, अमानतदार। पीछे गुजर गई पाँचवें पारे में खयानतों की बातें, और सदाकत आज हो रही है। जब तक उम्मत भी सादिक और अमीन का लकब नहीं पालेगी ना, तब तक ये किताब उसकी किताब नहीं होगी। लोग आपसे मेरे से कुरान नहीं लेंगे, सॉरी, उम्मत को भी पहले दुनिया में सादिक और अमीन बन के दिखाना पड़ेगा, और पढ़ाने वालों को अपना किरदार ऊपर उठाना पड़ेगा, अखलाक किरदार। पहले आपको तो यकीन हो कि आप लोगों को देने के आए हैं, इतना कॉन्फिडेंस होना चाहिए बताने वाले की ज़ुबान में कि लेने वालों को फिक्र लग जाए कि हम क्या लेने आए हैं, हमने तो सोचा भी नहीं था। शर्मिंदगी के साथ दबे हुए मारे बांधे जब हम ऐसे होंगे ना, तो फिर लोग भी यही कहते हैं, ये लो ये चार साल से स्कूल में फेल हो रहा है, इसको जाके हाफिज़ बना दो। अक्सर आज क्या गुमान है, मदरसों में कौन सी बच्चियाँ आती हैं? गरीब बच्चियाँ आती हैं, चलो रोटी खाएंगे। मैं एक जगह गई थी आप ही के शहर में, सिर्फ इस नाम पे उन्होंने कहा कि गांव से बच्चियों के ढेर इधर भेज दिए जाते हैं कि रोटी फ्री देते हैं आप। बल्ला ही, मैंने अपनी आंखों से देखा, इतने इतने लोहे के बक्से लड़कियाँ लाई हुई हैं, कच्ची ज़मीन पर उनके पड़े हुए हैं, बुरा हाल है वहाँ, सफाई का तो कोई आलम ही नहीं है। और सिर्फ वो कहते हैं कि माँ बाप कहते हैं रोटी तो खाएंगे और कुछ नहीं, नहीं कुरान पढ़ेंगे, सिलाई सिखा देते हैं हम लोग। आज आपका गरीब सिर्फ अपनी बच्ची इसलिए आपको भेज देता कि रोटी पानी तो गया, चलो कुछ चार कलमे सिखा देंगे। हमें नहीं पता ये कुरान, इसके लिए तो लाइनें लगी होनी चाहिए, ये तो दुनिया की बड़ी से बड़ी यूनिवर्सिटी से बड़ा सिलेबस होता इसका, लेकिन ये यकीन देना था हम पढ़ाने वालों ने। हम बेचारे हो गए, गरीब मस्कीन, आज हो कोई नहीं। और जब से हमने इस दीन को फ्री और मुफ्त कर दिया और गरीब कर दिया, लोगों को ये एक सेल का माल लगता है, हम नहीं लेते सेल से, रखो ये इतवार बाज़ार का माल है, ये जुम्मा बाज़ार, हम जाएंगे मॉल से लेने, बच्चों को यूनिवर्सिटियों में पढ़ाएंगे। कड़वी बातें हैं ना मेरी, लेकिन सच है। आज इस कुरान को लेने के लिए माँ बाप बच्चों के लिए किस तरह हरीस हैं, और बच्चे कितने शौक से आ रहे हैं, यकीन करिए ये तो मजबूरी में आपको भी इस तरह बिठा रहे हैं। कभी आप मेरे दिल से तो अपनी कदर पूछें, मेरा तो दिल करता है आपको अपनी पलकों पे बिठाऊं। आप कुरान लेने आए हैं, आपकी तो वो इज्जत दुनिया में, आपकी तो हम वो खातरें करें, आपको तो हम वो लाड़ और प्यार आपके देखें, क्या कोई नई बहुओं और बेटियों का देखे। कुरान बड़ी प्यारी चीज़ है, लेकिन इसको पढ़ने वालों को पहले खुद इसका यकीन हो। तो ये सच है, ये कुरान सुन के रोएं, और रोना कब आएगा, जब समझ आएगा। सीधी सौ बातों की एक बात है, उनको आता था हमें नहीं आता, हमें समझ नहीं आता, हम इसलिए लिए रो लें ना कि हमें समझ नहीं आता तो शायद हमारी नदामत के ये आंसू ही कबूल हो जाए अल्लाह के। हाँ, अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हो قرآن جب پڑھتے سنتے اتنا روتے کہ ان کا لقب تھا کان ابا بکرن رجلن بکان بکا، ایگزیجریشن ہے کہ ابو بکر تو بہت ہی رونے والے شخص تھے، رقیق القلب تھے، نرم دل. ایک موقع پہ مکہ چھوڑ کر جانے کی نیت کی، کہنے لگے میں تم لوگوں کے پاس نہیں رہ سکتا، تم بڑے نہ شکرے ہو نہ قدرے ہو. کیونکہ ابو بکر نے کیا نہیں کیا تھا ان لوگوں کے لیے، کتنوں کا بھلا کیا، غلاموں کو آزاد کیا، اپنا مال پانی کی طرح ان پر ڈال دیا، لیکن لوگ ستانے والے تھے، ستاتے رہے. ابو بکر نے کہا میں تمہارے ساتھ نہیں رہ سکتا، جانے لگے. لوگوں کو بڑی آر آئی کہ یہ کیا بات ہو گئی، لوگ تمہیں بڑا تانا دیں گے کہ ابو بکر جیسا صدیق اور فیاض اور جنرس شخص ہماری وجہ سے شہر چھوڑ کے چلا گیا، ہم ایسا نہیں کرنے دیں گے. ایک شخص ابن دغنہ اس کا نام آتا ہے روایات میں، پیچھے سے گیا، کہنے لگا ابو بکر رک جائیں، آج سے آپ میری امان میں. یہ مکہ والوں کا اس دور کا ایک رواج تھا، کوئی گورنمنٹ تو تھی نہیں، نہ پولیس تھی نہ کوئی فوج تھی، تو لوگ ایک دوسرے کی آڑ میں آ جاتے تھے. کہنے لگے کہ آج سے آپ میری پناہ میں، آپ چلیے، آپ کے اوپر کوئی انگلی نہیں اٹھائے گا. یعنی لوگ ان کے اسلام پہ اعتراض کرتے تھے. کہنے لگے ٹھیک ہے. ابو بکر ان کے ساتھ واپس آتے ہیں، سیدھے حرم میں آئے. اس شخص نے کھڑے ہو کر ایک اعلان کیا، کہنے لگا آج کے بعد کوئی ابو بکر کی طرف انگلی نہیں اٹھائے گا، یہ میری پناہ میں ہے. جو لوگ کھڑے تھے انہوں نے کہا کہ ٹھیک ہے ہم انگلی نہیں اٹھائیں گے، پر ہماری ایک شرط ہے. اور شرط کیا ہے؟ کہ ابو بکر کو حرم میں آ کر نماز اور قرآن پڑھنے کی اجازت نہیں ہے. کہا ٹھیک ہے، لگا لو پابندی، کیا ہے، کر لو جو کرنا ہے، تمہاری انا کی تسکین ہے تو پوری کر لو. ابو بکر نے کوئی ایشو نہیں بنایا، گھر کا ایک کونا مسجد میں ڈھال دیا. اب صبح و شام ابو بکر کی پکاریں اس گھر سے آتی، کبھی نماز، کبھی قرآن، کبھی قرآن کی تلاوت. زیادہ عرصہ نہیں گزرا، گلی محلے کے لوگ جمع ہو کر اڑوس پڑوس سے آئے، کہنے لگے ابو بکر جدھر مرضی جا کر قرآن پڑھیں، پر گھر میں نہیں پڑھ سکتے آپ. کیوں؟ کیونکہ ابو بکر کے قرآن پڑھنے کی آواز سے ہماری عورتیں اور ہمارے بچے مسلمان ہو رہے ہیں. اتنا سوز تھا ابو بکر کی آواز میں، آج ہماری آواز میں سوز کا. ہم سوز والے گانے تو سنتے، ہمارا سارا سوز صرف موسیقی میں چلا گیا. ہم سب اپنا محاسبہ کریں اور عمل کی دعا کریں کہ اللہ اس قرآن کو اس طرح سمجھا کہ جب ہم نمازوں میں قرآن پڑھیں تو جہاں جنت اور جہنم کی آیتیں آئیں ہماری آنکھوں سے آنسو چھلکیں، جیسے ترایونہم تفید من الدمع مما عرفوا من الحق. اور آپ دیکھیے کہ آپ ادھر کیا، بما قالوا، اللہ نے ان کے اس قول کی وجہ سے ان کو جنتیں دے دی. کیا پتہ چلا کہ جب اندر حق آتا ہے نا تو اندر ایک ٹوٹ پھوٹ ہوتی ہے، اور اس ٹوٹ پھوٹ کی روشنی میں انسان اندر سے بکھر جاتا ہے. تو آج سے نیت کیجئے، آپ کا میرا گول تو اتنا آسان ہے کیونکہ ہمیں اردو آتی ہے. میں نے کئی زبانوں کے لوگوں کو دیکھا ہے نا، انگلش، نارویجین، فرینچ، اسی طرح سے جرمنی میں ڈچ بولتے ہیں، ڈچ لینگویج کو بھی دیکھا ہے. پھر اسی طرح سے آپ دیکھیے، سب سے زیادہ آسان ورڈ ٹو ورڈ ٹرانسلیشن جن کا سیکھنا ہے وہ اردو والوں کا. الفابیٹک الف با تا سا جیم ہا خا خا دال زال را، کتنے اردو اور عربی کے الفابیٹکس فرق ہیں؟ عربی کے کتنے ہیں؟ 28. اردو میں کیا ہے؟ ڈال، اڑے، غاف، غین، چار لفظ فرق ہے. سر آپ کے اس کے، آپ جتنے قرآن میں لفظ پڑھتے ہیں، شکر کا لفظ اردو میں ہے، عربی میں بھی ہے، کفر ہے، کتاب ہے. 80% ورڈز قرآن کے آپ کو مجھے آتے ہیں. یہ تو اب آپ نے نیت کرنی ہے تو اللہ سے رو رو کے مانگیں تو پھر کیا ملتا ہے آپ کو، یہ دیکھیں گے. آج نیت کریں، آپ نے مجھے کل خط لکھ کے دینے ہیں، آپ اس کورس کے بعد کیا چاہتی ہیں. صبح میں آتے ہیں، شام کو آنا ہے، تھوڑا وقت لگا کر آپ نے قرآن سیکھنا ہے، یا پھر زیادہ وقت چلتا جائے اور آپ نے ساتھ دنیا کی تعلیم بھی لینی ہے، یہ آپ ڈیسائیڈ کریں. سنجیدگی سے سیکھنے والے ہوں گے اللہ آپ کے لیے راستے کھول دے گا انشاءاللہ تعالی. دعا کریں اللہ آپ کے لیے راستے آسان کر دے. اس کے بعد آگے دیکھیے آیت 87 اور اگلی چند آیتیں دین اور دنیا کو ساتھ لے کر چلنا سکھاتی ہیں. چند صحابہ کرام نے اس بات کا ارادہ کیا کہ ہم کھائیں پئیں گے کوئی نہیں, صرف روزے رکھیں گے. کچھ نے کہا ہم شادی نہیں کریں گے, کچھ نے کہا ہم سوئیں گے نہیں. اللہ کے نبی نے یہ بات سنی تو ممبر سے جایا اور لوگوں کو کہا, لوگوں تمہارے جسم کا بھی تم پر حق ہے, میں کھاتا بھی ہوں, روزے بھی رکھتا ہوں, میں شادیاں بھی کرتا ہوں, میں سوتا بھی ہوں, میں عبادت بھی کرتا ہوں. آپ نے اپنی باتیں سے گنوانا شروع کر دی اور ساتھ ہی کہا, جس نے میری سنت کو کافی نہ سمجھا اس نے ظلم کیا. آج کے دور کا بھی یہی مسئلہ ہے, نوٹ کیجئے, بہت ہی کڑوی بات ہے. اس سے آگے ایک طرف تو یہ نا کہ لوگ حرام میں پڑے ہوئے ہیں, گناہ میں, ان کو نماز نہیں اچھی, ان کو اللہ نہیں اچھا لگتا, ان کو تو پیچھے کر دے, وہ تو الرجک ہے, ان کو تو ریئیکشن ہوا ہوا دین سے, ان کی بات پیچھے کر دیں. لیکن ایک بہت بڑا ایشو آج ہم مسلمانوں کا ہے کہ ہم کچھ حلال چیزوں کو بھی چھوڑ دیتے ہیں. ہم نے بہت ساری ایسی حلال چیزیں صرف دنیا دکھاوے کے لیے دینداری کے ظاہری لبادے کے نام پہ چھوڑی ہوئی ہیں, جس سے لوگ دین کو مشکل سمجھتے ہیں. کچھ تو اس لیے ہو جاتے ہیں کہ وہم ہے, وہم کا شکار ہیں. کچھ اس لیے نہیں کھاتے کہ جسم میں کوئی کمی نہ ہو جائے, بہت دنیا دار نہ لگیں. لیکن کچھ چیزیں رسومات سے ہیں. بس آپ دیکھیں محرم کے مہینے میں کچھ لوگ شادی نہیں کرتے, خوشی نہیں مناتے, نیا کپڑا نہیں پہنتے, نئے گھر میں نہیں جاتے. کچھ لوگ سفر کے مہینے میں شادی نہیں کرتے, کہتے ہیں یہ منحوس مہینہ ہوتا ہے. کچھ لوگوں نے کچھ رنگ حرام کر لیے, مثلا دلہن کو سفید کپڑے نہیں پہننے دیتے کیونکہ ہندوؤں میں سفید کپڑے بیوہ عورت پہنتی ہے. کالا رنگ نہیں پہننے دیتے, کہتے ہیں منحوس ہوتا ہے, بہو ہے تو بلیک کلر نہیں پہنے گی. اس طرح کچھ لوگ پتھروں سے شگون لیتے ہیں, یہ زمرد نہیں پہننا تو نیلم نہیں پہننا. اسی طرح کچھ لوگ کچھ چیزوں کو حرام کر لیتے ہیں, اور وجہ کیا ہے؟ تقویٰ, تقویٰ کا اوور ڈوز, ایکسٹرا تقویٰ. مثلا ٹھنڈا پانی نہیں پیوں گی, جیسے آپ دیکھیں یہ پانی ہے, اب انہوں نے لا کے میرے پاس رکھ دیا, اب یہ پانی ٹھنڈا مزے کا, تو میں کہوں گی نہ نہ نہ, میں تو قرآن پڑھا رہی ہوں, مجھے تو کوئی گرم ابلتا اور تھوڑی سی اسمیل آتا ہوا پانی دو تو میں زیادہ متقی لگوں گی آپ کو دیکھ کر. اور شیشے کا گلاس لائیں, یہ تو بڑا اسراف ہے, کوئی لائیں پلاسٹک کا گندا پرانا گلاس جس پہ چار باہر پوچے بھی پڑے ہوں, اور لوگ ہیں کتنی سادی ہیں ہماری ٹیچر, کیسے پرانے گلاس میں پانی پیتی ہیں. یاد رکھیے, اس سوچ نے آج لوگوں کو دین سے دور کیا. اللہ کے حلال کردہ کو صرف لوگوں کے ڈر سے چھوڑ دیتے ہیں ہم لوگ, کیونکہ ہم دیندار کہلائیں. میں عورتوں میں بیٹھی ہوں اور میں سر پہ دوپٹہ تو لیے ہوئی ہوں, یقین کریں شرن اس وقت اگر میرے سر سے پورا دوپٹہ بھی اتر جائے نا, میں اتارنا نہیں چاہتی, مروت کے خلاف ہے. لیکن اگر شرن میں آپ کو اس وقت جو قرآن پڑھا رہی ہوں, میرے گلے میں بھی دوپٹہ اتر جائے اور میں نے تہذیب کپڑے پہنے, کوئی گناہ نہیں ہے. لیکن ہم ایک مخصوص طریقے سے دوپٹہ باندھنا, نماز میں تو خاص کانوں سے پیچھے لے کر, چٹیا سے لے کر, کیونکہ لوگ ہمیں دیندار سمجھے. اب میں عورتوں میں بیٹھی, میں یہاں نقاب کر لوں, آپ کے ماشاءاللہ کیا متقیہ ٹیچر ہے ہماری, عورتوں میں بھی نقاب پہنتی ہیں, گرمی سے برا حال ہے, ابائے آ کے اتارتی نہیں ہیں, ابائے میں بیٹھتی ہیں اور باہر بھی جاتی ہیں تو سب کو پسینے اپنے سناتی ہیں. یہ حد سے بڑا ہوا تقویٰ ہے. یہ وہ لوگ کرتے ہیں جن کو دکھانا پڑتا ہے کہ ہم بڑے نیک ہیں. وجہ کیا ہوئی کہ پھر ہم نے لوگوں کو چند لوگ دکھا دیے شہر کے, یہ ہیں متقی صاحب, اور ہم نہیں, نہیں ہم اتنے نہیں ہو سکتے. جو نئے نئے آئے ہوئے ہیں وہ بیچارے کہتے ہیں دین اتنا ہی مشکل ہوگا. بس اگر آپ حجاب شروع کرتے ہیں پہننا باہر نیا نیا, تو گھر میں بھی حجاب, کھانا پکاتے ہوئے بھی حجاب, پھر دعوتوں میں بھی حجاب, پھر عورتوں میں بھی حجاب, کیونکہ کنگھی جو نہیں کرنی نیچے, عادت پڑ گئی حجاب کی. اب آیا اتارے کہتے نہیں, اب آئے کے نیچے کپڑے بڑے برے پہنے ہوئے ہیں, جان چھوٹ گئی. کہیں کہتے ہیں جب سے حجاب کیا شکر ہے کنگھی کرنی چھوڑ دی, تو بھی کتنی کے جوئیں پڑ گئی ہیں آپ کے سر میں. کئی لوگ کہتے ہیں بائے میں گئے جب سے موٹاپا, جو مرضی جتنے مرضی پھولو چھوڑے, موٹے ہو بائے پہننے اس میں تو ہم فٹ فٹ ٹو آل. غلط طریقہ ہے. مسلمان کا یس ہوتا ہے. دیکھیے دنیا کہاں چلی گئی. آپ کہتے ہیں کہ امریکہ کا صدر, اس کو صدر بننے سے پہلے کتنے کورس کرنے پڑتے ہیں صرف پرسنالٹی گرومنگ کے, سلام کیسے کرنا ہے, چلنا کیسے, بولنا کیسے ہے, لوگوں میں کیسے نکلنا ہے, پوری ٹریننگز ہیں. آپ हैरान हो जाएंगे कैसे ये एयर होस्टेस हैं, चले हम में से किसने सदर बनना है, उसको तो पीछे करें। एयर होस्टेस जो बनती हैं औरतें, मैंने कई एयर होस्टेसों से गवाहियाँ ली हैं, फारिग होती हैं जब मैं उनके बैठ जाती हूँ, सुनाएं। इस तरह उनकी ट्रेनिंग करते हैं कि एक एक चीज़ उनकी चेक करते हैं। आप देखें ना, एयर होस्टेस आप पानी मांगे, वो ला के थड़प रखे इधर, पियेंगे आप पानी उसके हाथ से? वो कैसे ला के देती हैं ऐसे पकड़ कर, यस सर मैम सर, ये उनको सिखाते हैं। आज हम दीन के नाम पे ऊपर से गिलास पकड़े होते हैं, अंदर उंगलियां डाली होती हैं और लोगों को शरबत पिला रहे होते हैं, इल्ला माशाल्लाह। तो क्या पता चला कि दीन के नाम पे बेवकूफ़ियाँ नहीं करनी चाहिए, इससे लोगों को दीन बुरा लगता है, शर्मिंदा होते हैं लोग दीन के नाम पे, कहते हैं हम इतने हवनक नहीं बन सकते। ठीक है, फिर इसी तरह आप देखिए कि बास लोग सादगी के नाम पर हलाल को हराम करते हैं। गर्मियाँ आ गई हैं तो आप कहें हम तो मोटे छोटे कपड़े पहनेंगे, मैं तो शादी में भी जाऊंगी तो खद्दर का सूट पहन कर जाऊंगी, क्योंकि सादगी अपनानी है। अच्छा, अंदर 10 जोड़े पड़े मैं आपके इस काम वाले, नहीं है तो आप खद्दर का पहन जाए, कुछ नहीं होता, हु केयर्स, लेकिन कपड़े पड़े हैं अच्छे घर में, लेकिन वो उनको सिर्फ हैंग किया हुआ है बेचारे सूली पे चढ़े हुए, और आप कहते हैं हम सादे पहने और अच्छे कपड़े पहन गए तो लोग कहेंगे ये कैसे दीनदार है, ये अच्छे कपड़े पहनते हैं, तो क्या अच्छे कपड़े पहनना कोई बेदीनों का काम है? ये मुराद है। फिर इसी तरह देखिए, एक असूल समझिए, अच्छे कपड़े पहनने या अच्छे खाने छोड़ने, इन दोनों का तकवा से कोई ताल्लुक नहीं है। तकवा क्या है, लिखिए, अल्लाह की नेमतों को इस्तेमाल करो और इसकी फर्मा बरदारी के काम करो। और वही जुमला जो मेरे एक उस्ताद ने शायद एक बार कहा था, मैंने को 20-25 दफ़ा तो इससे ज़्यादा कई दफ़ा कह चुकी हूँ अभी तक, खूब अच्छा खाओ, खूब अच्छा पहनो और खूब अच्छे काम करो, ये है तकवा। मसला कहाँ बिगड़ता है, जब अच्छे कपड़े पहनकर उस दिन ज़्यादा ही बेहूदगियाँ करते हैं, और जिस दिन ज़्यादा अच्छा खाना खाते हैं उस दिन ज़्यादा ही नफरमनियाँ करते हैं। खुद भी अच्छा खाएं, मेहमानों को भी खिलाएं, मेज़बानों को और मुलाजमों को भी खिलाइए। तो क्या पता चला इस बात का खुलासा, किसी चीज़ को हराम समझना ये गैर फितरी बात है। अच्छा, कुछ लोग कहते हैं शादी नहीं करनी, कुछ लड़कियों को ये भी एक हवा हो जाता है, दीन में नया नया आती कहते हम शादी नहीं करेंगे, क्यों खाम खा ऐसे ही शौहर बच्चे घरदारियाँ जिम्मेदारियाँ होंगी, क्यों भाई? क्या शौहर की खुशी पूरी करना गुनाह? ये आजकल रमज़ान में भी लोगों ने बहुत एक ऐड चलाई थी, खाने पीने में वक्त ज़ाया ना करें और जी आप ये कर लें वो पहले से फ्रीज़ कर दें खाने, हर साल रमज़ान से पहले टूट के आते हैं, क्यों भाई? खाना पकाना गुनाह? यहाँ आने से पहले आपने खाना बनाया या मैंने अपने घर वालों के लिए बनाया कि मैंने गुनाह का काम किया? मैंने तो सवाब का काम किया, आपका मुझे नहीं पता, जो आपकी नीयत होगी वही होगा। एक मर्द कमाता है, एक लुकमा भी तोड़ता है तो वो भी इबादत होगी। तो आयत 90-91 आयत में फिर क्या बात समझ आई, पिछली बातों के साथ जोड़ लीजिए, आगे शराब की बात आ रही है।